घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईले स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङको सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कञ्चनपुरमा आज फेरि गोली चल्यो।
हे, के छ तिम्रो खबर? प्लस टू पछि भेट्नै भएन?
अ ठिकै छ, अलिकति तनावमा छु। अब प्लस टू त पास भए, आईटी या त बीसीए गर्ने भनेको कुन कलेज ठिक होला? कन्फ्युजन भयो।
ल, कुन दुनियामा छौ तिमी? त्यसको लागि नास्ट कलेज बाहेक कुनै अप्सन नै छैन। पोखरा विश्वविद्यालय अन्तर्गतका आधुनिक युग अनुकूलका सेमेस्टर प्रणालीका बिई सिभिल, बिबिए तथा आइटी तर्फका बिई कम्प्युटर र बिसिए अध्ययनार्थ नास्टमा भर्ना हुन इच्छुक विद्यार्थीहरूबाट 2075 भाद्र 19 गते भित्र फारम भरि 20 गते हुने प्रवेश परीक्षामा सम्मिलित हुन आह्वान गरिन्छ। नेसनल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजी, धनगढी इन्जिनियरिङ कलेज, उत्तर बेहिणी 4, धनगढी। फोन 091-523-312 र 521-312।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरको महेन्द्रनगरमा फेरि आज गोली चलेको छ। आज दिनभर जसो शान्त रहेको कञ्चनपुरको महेन्द्रनगरमा दिउँसोपछि चर्किएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएको खबर छ। ज्यान जानेमा 13 वर्षीय सुरेश भट्ट रहेको प्रारम्भिक खबर प्राप्त भएको छ। करिब 8 राउन्डभन्दा बढी फायर गरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। त्यसै गरी घाइतेहरूमा युवराज भट्ट र मनोज खड्का रहेका छन्। निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले आज पनि गोली चलाएको जनाइएको छ। निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावले दिएको अभिव्यक्तिको विरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो। नेता रावले काङ्ग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताउँदै भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।
यसै विषयमा हामीसँग कुराकानी गर्न पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु दत्त टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विष्णुजी, आज फेरि गोली चल्यो।
कुरा हो, गोली चलाउनु हुँदैन, त्यो गोली चल्नु हुँदैन थियो। आन्दोलन यदि उग्र भइराख्यो भने पनि त्यसको नेतृत्वकर्ता मान्छेलाई पक्रेर बरु नियन्त्रणमा लिन सकिन्थ्यो। तर पक्रेर नियन्त्रणमा लिनुको सट्टा जो प्रहरीले गोली चलाउने काम भएको छ, यो चाहिँ दुःखद भएको छ।
त्यही त, जनता प्रदर्शनकारी केही न केही कारण लिएर, केही न केही माग लिएर सडकमा उत्रिएका छन्। त्यो मागको सम्बोधन गर्नुको साट हो गोली बर्साएर दमन गर्न खोज्नु, यो न्यायसङ्गत होइन। प्रशासनले
एकदमै दुःखद कुरा हो, प्रशासनले त्यो आदेश दिनु पनि हुँदैन थियो। र गोली बर्साउने कुरा, आन्दोलनलाई तितरबितर गर्ने कुरा ठिक छ, पानीको फहरा हान्ने, त्यसपछि अश्रु ग्याससम्म हान्ने कुरासम्म ठिक होला, तर गोली नै ठोकिहाल्ने र मान्छेको ज्यानै लिने कुरा चाहिँ त्यो अशोभनीय कुरा हो र उचित कुरा होइन।
अहिले तपाईँ त्यही बजारतिर हुनुहुन्छ, के छ त्यहाँको माहौल?
माहौल तनावपूर्ण नै छ। अब प्रहरीले ठाउँ ठाउँमा, सरकारी कार्यालय, जिल्ला प्रशासन सबै ठाउँमा कडा सुरक्षा दिइरहेको अवस्था छ भने आन्दोलन एउटा भिडले पुरै बजारमा अब जहाँ जे पायो त्यही तोडताड गर्दै हिँड्दै गइरहेको अवस्था छ।
यसरी फेरि हिजो सरकारले एउटा समिति गठन गरिसकेको एसपी, डिएसपी अनि प्रमुख जिल्ला अधिकारीलाई सर्व
यही दुःखद लाग्छ। यो सम भन्न पनि विश्लेषण गर्न पनि गाह्रो विषय यहीँनिर लाग्छ कि आन्दोलनको एउटा माग, हिजोसम्म जुन माग थियो उनीहरूले यहाँको डिएसपी, एसपी र सिडिओ समेत सर्वको माग गरेको र उच्चस्तरीय छानबिन समिति गठनको माग गरिसक्दा त्यो माग सरकारले पूर्ति पुरा गरिसकेपछि स्वत आन्दोलन स्वस्फूर्त रूपमा आफै निस्तेज हुनुपर्ने हो। तर ठ्याक्कै उल्टो देखियो, त्यो भइसकेपछि झन् हिजोको भन्दा आज बढी उग्र भएको आन्दोलन पनि अलिकति उग्र टाइपकै देखियो। र आन्दोलनमा कुनै मेजर मान्छेहरू या ठुलो मान्छेहरू अलिकति जिम्मेवार मान्छेहरूको सहभागिता छैन। त्यही 15-16 वर्षदेखि 25-26 वर्षसम्मका बच्चाहरू केटाकेटीहरूको नै बढी संलग्नता र उनीहरूले अलि उद्दण्ड हुने टाइपको आन्दोलन देखियो। त्यसलाई नियन्त्रण गर्नका लागि पुलिसले गोली चलाउनु पर्ने कारण थिएन, गोली चलाइहाल्नु पर्ने कुरा थिएन, अन्य अवस्था हुन सक्थ्यो। नियन्त्रणमा लिएर कारवाही गर्न सक्ने, थुन्ने, ती सबै कुराहरू गर्नुको सट्टा जुन गोली चल्ने काम भयो त्यो चाहिँ दुःखद भएको छ।
त्यही त, अब प्रमुख जिल्ला अधिकारी पनि नयाँ आइसक्नु भएको छ, उहाँले पनि आफ्नो कार्यभार सम्हालेर नयाँ किसिमबाट अनुसन्धान गर्नेतर्फ र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्नेतर्फ अग्रसर हुनु भएको छ। समिति गठन भएर आइसकेको छ, समितिले पनि आफ्नो सेराबाट काम सुरु गरेकै सर्वपक्षीय भेला बोलाएर पत्रकारहरूसँग बसेर काम सुरु गरेको अवस्था, अनि नयाँ एसपीले पनि म नयाँ किसिमले जान्छु भन्दा भन्दै यो आन्दोलन हुनुको औचित्य लाई कसरी पुष्टि गर्न सकिन्छ? अब सरकारवालाको भूमिका, प्रशासनको भूमिका के रहन्छ?
मा रहेका जिम्मेवार राजनीतिक दलका जिम्मेवार नेताहरूले जुन अभिव्यक्ति दिने काम भयो बिहान, खास गरिकन भीमरावलजीकै अभिव्यक्ति नेपाली काङ्ग्रेसले उस्काएर भएको आन्दोलन हो भन्ने टाइपको अभिव्यक्तिका कारणले पनि एउटा खोज्ने बाटो बन्यो भन्ने मलाई लाग्छ। त्यो खालको अभिव्यक्ति उहाँले दिनु हुँदैन थियो, उहाँले जिम्मेवार भएर जनताको माग पुरा गरिदिएका छौँ, अब जनताले शान्तिपूर्ण पूर्ण तरिकाले अब अनुसन्धानमा सघाउनु पर्छ भन्ने जिम्मेवार अभिव्यक्ति नदिएर जुन खालको अभिव्यक्ति आयो त्यसले पनि एक खालको स्थिति सिर्जना गर्यो। यसको सँगसँगै दोस्रो खालको कुरा के भयो त भन्नुहुन्छ भने, हिजो जो गोली लागेर घाइते भएका मान्छेहरू थिए उनीहरूको उपचारको विषयमा सरकारले खासै नबोलिराखेको, पछिल्लो चरणमा त हुन त दिउँसो गर त अब सरकारले पुरै उपचार गर्छ भनेर जिम्मा लिएको थियो, तर विज्ञप्तिमा त्यो खालको कुरा नआइसकेपछि त्यसलाई पनि उनीहरूले आधार बनाएर आन्दोलन तर्काएको देखिन्छ। र यहाँको खास गरिकन कञ्चनपुर जिल्लाको राजनीतिक दलहरू यो विषयमा गम्भीर भएको देखियो।
अब मलाई यति भनिदिनुहोस्, अब चाहिँ प्रशासनको दायित्व के, प्रहरी प्रशासनको दायित्व के र जनताको दायित्व के? अब संयमतापूर्वक धरना जुलुस शान्तिपूर्ण आन्दोलन गरेर अथवा समितिलाई राम्रोसँग कार्य गर्न दिएर अथवा प्रहरीलाई अनुसन्धानको राम्रो पाटो गराउनलाई कसको के भूमिका रहन्छ अन्तमा?
अब मलाई लाग्छ यो एकजनाको समेत मृत्यु भइसकेपछि अब आन्दोलन अझ तर्किन्छ, यसले अझ थप उग्र रूप दिन सक्ने सम्भावना देखिन्छ, आक्रोशित भिडहरू आउने, आक्रोश अझ बढ्ने सम्भावना देखिन्छ। त्यसो भए हुनाले राज्य र अझ खास गरिकन प्रशासनको के दायित्व हुनु पर्यो भने, प्रशासनले कमसेकम अब संयमित भएर यो प्रक्रियालाई थालनी गर्ने, अझ राजनीतिक दलका मान्छेहरू नेताहरूले अझ बढी जिम्मेवार हुने र यो अशान्त हुने क्रियाकलापबाट बचाउनका लागि भूमिका खेल्नुपर्ने देखिन्छ। खास गरिकन अझ संवेदनशील हुनुपर्ने, आन्दोलनकारीहरूले पनि संवेदनशील हुनुपर्ने र सरकारका निकायहरूले पनि संवेदनशील भएर अगाडि जानुपर्ने देखिन्छ।
हस्, यहाँलाई जानकारीका लागि धेरै धेरै धन्यवाद।
हस् हस्।
13 वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका छन्। आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर अनुसन्धानका लागि सहज वातावरण सिर्जना गर्न आग्रह गरेका हुन्। घटनाको निष्पक्ष छानबिन गर्ने बताउँदै उहाँले दोषीलाई कानुनी दायरामा ल्याउनेमा ढुक्क हुन मृतक आफन्तलाई आश्वासन दिनुभयो। निष्पक्ष छानबिन हुने कुरामा ढुक्क भएर बस्न उहाँले आग्रह गर्नुभएको छ। उहाँले आन्दोलन पक्षका माग सरकारले पूरा गरेको भन्दै अब आन्दोलनको कुनै औचित्य नहुने बताउनुभयो। साथै उहाँले छानबिनमा सहयोग गर्न समेत स्थानीयसँग आग्रह गर्नुभयो। आन्दोलनरत पक्षको माग सरकारले पूरा गरेकोले सबैको सहयोगको अपेक्षा रहेको उहाँले धारणा राख्नुभयो। निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न शुक्रबार मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको टोली महेन्द्रनगर पुगेर काम सुरु गरिसकेको छ। टोलीलाई छानबिनका लागि 15 दिनको समय दिइएको छ। मृतकका आफन्त तथा स्थानीय प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै विरोध प्रदर्शन गरेपछि महेन्द्रनगर अशान्त बनेको हो। यसैबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै पक्ष र सरकारवालाहरूलाई संयमित हुन आग्रह गर्नुका साथै वास्तविक हत्यारालाई कारवाहीको प्रक्रियामा ल्याइनेमा विश्वास गर्न समेत आग्रह गरेको छ।
अहिले भर्खरै प्राप्त खबर अनुसार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा तनावपूर्ण स्थितिको सिर्जना भइसकेपछि कर्फ्यू आदेश जारी गर्ने तयारी भइरहेको खबर हामीलाई प्राप्त भएको छ। कर्फ्यू आदेश जारी गर्नका लागि जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ। लगत्तै कर्फ्यू आदेश जारी हुनेछ, बाँकी समय निर्धारण गरेर समय सीमा तोकिनेमा एकछिनमा खबर प्राप्त हुनेछ।
त्यसै गरी निर्मला पन्तको हत्याको विषयमा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोलले आज प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटघाट गरेको छ। भेटका क्रममा मुख्यमन्त्री भट्टले घटनाको वस्तुगत अवस्था बुझी चुस्त दुरुस्त र निष्पक्ष रूपमा छानबिन गरी घटनाको छानबिन गर्न निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो। मुख्यमन्त्री भट्टले स्थानीयलाई संयमित भएर सहयोग गर्न आग्रह समेत गरेको उहाँले जानकारी दिनुभयो। गृह मन्त्रालयका सहसचिव हरि मैनाली नेतृत्वको टोलले मुख्यमन्त्रीसँग भेटघाट गरेको हो। यसैबीच निर्मलाकी आमा दुर्गादेवी पन्तले गृह मन्त्रालयले 5 सदस्यीय उच्च स्तरीय छानबिन टोली गठन गरेपछि न्याय पाइने आशा जागेको बताउनु भएको छ। आज पनि प्रदर्शनकारीहरूले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको लालपुर कृष्णपुर लगायतका क्षेत्रमा सडक अवरुद्ध गरेका थिए।
त्यसै गरी आन्दोलनरत पक्षसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुमेर कडायतले बताउनु भएको छ। आज कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्त नगर आइपुग्नुभएका कठायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताउनु भयो। घटना नयाँ सिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्ने हुँदा आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो। प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोरा कञ्चनपुर घटना निर्मला हत्या प्रकरणका घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताइरहनु भएको छ। बिहिबार प्रहरीको गोली लगाएर घाइते भएका कञ्चनपुरका अर्जुन भण्डारीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल र सांसद लेखराज भट्टसँगै आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेका मन्त्री भोराले उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले बेहोर्ने जानकारी दिनुभयो।
निर्मला पन्तको घटनामा प्रहरीले वास्तविक अपराधीलाई उम्काउन खोजेको भन्छ। आज अन्तरियामा विद्यार्थीहरूले चर्को नाराबाजीसहित र्याली निकालेका थिए। सोमबार कञ्चनपुर प्रहरीले अभियुक्तका रूपमा मानसिक सन्तुलन ठिक नभएका व्यक्ति दिलीप विष्टलाई सार्वजनिक गरेर घटनालाई ढाकछोप गरिरहेको भन्दै यसका विरुद्ध आफूहरू सडकमा उत्रिएको विद्यार्थी नेताहरूले बताएका छन्। नेपाल विद्यार्थी सङ्घ सुदूरपश्चिम विश्वविद्यालय केन्द्र समन्वय समितिका उपसंयोजक पदमराज ओझाको नेतृत्वमा सहभागी विद्यार्थी नेताका साथै दुर्गालक्ष्मी उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले अन्तरिया बजार वरपर परिक्रमा गरेका थिए। समाचारमा अब पालो भएको छ श्रोता विचारको। उच्च स्तरीय छानबिन समितिले घटनाको सत्य तथ्य बाहिर ल्याउने कुरामा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
धनी सिंहबाट उच्च स्तरीय आयोग गठन भएको छ, त्यसले अब सत्य कुरा नै ल्याउला भन्ने पूर्ण विश्वास छ।
रामचन्द्र भट्ट हो, विश्वस्त छु म चाहिँ। अब पुरै विश्वास लागिरहेको छ। उच्च स्तरीय छानबिन समिति सहसचिवको अध्यक्षतामा गठन भएको छ होइन, यहाँको तत्कालीन सिडिओ डिएसपी एसपीहरू झुकिएको छ, नयाँ पदस्थापन भएको छ, उहाँहरूले चाहिँ अब सत्य तथ्य छानबिन गर्नुहुन्छ र दोषीलाई कारवाही गर्नुहुन्छ जस्तो लागिरहेको छ।
लक्ष्मण सिंह विष्ट, उच्च स्तरीय छानबिन समितिले जनताको आशा त अझै छँदैछ, तर यिनीहरूको क्रियाकलाप देखेर लगभग लगभग 50% जति मात्रै विश्वास छ जस्तो लाग्छ मलाई त।
राम सिंह कार्य के विश्वास गर्ने हो, यति दिन भइसक्यो, कति समिति गठन भइसक्यो, हो के विश्वास गर्ने? अब ठुला बडाको हात हुन्छ, सानो के नियम निसा हुँदैन, जनताले के विश्वास गर्ने हो?
केशव किसिम, जो जनताहरूले माग गरेछन् सरकारलाई भनेर, त्यो आउन सकेको छैन, विश्वास त त्यति छैन। जो समितिमा छन् नि माथि, त्यसमा चाहिँ विश्वास छैन, न्याय चाहिँ हुनु पऱ्यो गठन।
घोषणा स्रोत, उच्च स्तरीय संसदीय समिति जो बनेको छ त्यसलाई चाहिँ स्वागत गर्नै भन्नुपर्छ। अब हेर्नुहोस्, कञ्चनपुर जिल्लाको सन्दर्भमा जो यो एउटा अकल्पनीय एउटा घटना जो घटेको छ, जनता चाहिँ सडकमा आइसकेको अवस्था छ अहिले, यो रोक्नेवाला छैन, र अहिले पनि जनताको प्रत्येक जनताको जनजनको मुखबाट जो निस्किरहेका छ, गृह मन्त्रालयले 15 दिनमा यसको चाहिँ रिपोर्ट देऊ है, तिमीहरू प्रतिवेदन देऊ भनेर भनिसकेको अवस्था छ, र यिनीहरूले पनि हामी 1 हप्तामै प्रतिवेदन दिन्छौँ भनेर भनिरहेका छन्, र आशा गरौँ यो उच्च स्तरीय छानबिन समितिले केही गर्छ कि भन्ने आशा चाहिँ पलाएको छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 MHz, बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
हेलो सविता,
के हो?
म विदेश जाँदैछु नि।
जान त,
विदेशबाट ल्याइदिउँला नि।
के ल्याउँछस्? आफ्नै त टुङ्गो हुँदैन त्यहाँ, विदेश विदेश कहीँ नजा, सक्सेस भने यहाँ नजिकै रहेको भारतमा जा, त्यही राम्रो काम पाउँछ।
ए हो र, कहाँ पाउँछ त्यस्तो राम्रो काम? के काम पाउँछ?
भारतको पन्जाब अमृत शहरमा सुरजन रोकाया वेटर सप्लायर्स छ नि, त्यही राम्रो राम्रो काम पाउँछ नि, फेरि नजिकको पनि विश्वासिलो पनि, त्यही जाँदा हुँदैन र? भारतका विभिन्न होटेल तथा रिसोर्टहरूमा काम लगाइदिन्छ नि, अनि बस्ने सुविधा पनि छ, आकर्षक तलब सुविधा
16,000 देखि 28,000 सम्म।
अच्छा, त्यहाँ त जाने भारतमा त ठक्छन् भन्ने सुनिन्छ नि।
होइन होइन, त्यो त एकदमै विश्वासिलो र भरपर्दो हो नि त।
के अरे फेरि एकचोटि भन् त।
सुरजन रोकाया वेटर सप्लायर्स, पन्जाब अमृतसर। सम्पर्क व्यक्ति सुरजन रोकाया। सम्पर्क नम्बर 0091-9041-48-48-48।
0091-9888-5119999।
अनि सुन्नुहोस्, साथमा परिचय खुल्ने परिचय पत्र लगेर जान नभुल्नु।
साधारण क्रीम लगाओ जॉय पपाया सन।
विटामिन बी सी र ई युक्त जॉय पपाया सन क्रीम ले तपाईको छालालाई पोषण दिनुको साथै रुखोपन तथा चायापोतोबाट पनि बचाउँछ। यो सनस्क्रिन मात्र हैन, लगाओ जॉय पपाया सन।
जयको पपाया सन, जसले सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचा बनाउँदछ लचक, नरम र चम्किलो। जयको पपाया सन SPF 25 र 50 सर्वत्र बजारमा उपलब्ध छ। A quality product of Joy Cosmetics.
नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर आउने सूचना। नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा MBBS MS ENT।
यही भाद्र 9 गते शनिबारका दिन आउँदै हुनुहुन्छ।
आधुनिक मसिनद्वारा घाँटीको इन्डोस्कोपीको सुविधा, कानको सुनाई परीक्षण यन्त्रको व्यवस्था, कान सुन्न सक्ने मसिन उपलब्ध, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण सेवा। सम्पर्क स्थान उमा मेडिकल हल, गली नम्बर 3 महेन्द्रनगर। सम्पर्क फोन नम्बर 0995-521-543।
खुशीको खबर। हाम्रो यहाँ नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा
यही भाद्र 9 गते शनिबार सफल मेडिको फार्मा गुलरियामा आउँदै हुनुहुन्छ।
नाककान तथा घाँटी रोगको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहोस्।
साथै हाम्रो यहाँ सेती अञ्चल अस्पतालका इमर्जेन्सीका सिनियर स्वास्थ्य कर्मीद्वारा प्रत्येक दिन बिरामीको चेक जाँच तथा उपचार गरिन्छ।
सम्पर्क सफल मेडिको फार्मा,
कृष्णपुर 5 गुलरिया कञ्चनपुर। सम्पर्क फोन नम्बर 97-49-00-68-79, 98-484-25-042।
साथै प्रतीक्षा मेडिकल एन्ड क्लिनिकको नाम परिवर्तन भई सफल मेडिको फार्मा भएको जानकारी गराइन्छ।
ख्याल त राख्नै पर्छ, मात्र चाहेर के? चाहना त सबैको यही हुन्छ कि उसको कपाल होस् लामो, कालो र बाक्लो। त फेरि साधारण तेल किन? अरे भाइ, तेलमा औषधीय गुण भए पो अनि त कपाल मजबुत हुन्छ। त्यसैले त मेरो भरोसा हो केश किङ आयुर्वेदिक तेल, जो बनेको छ 16 खास आयुर्वेदिक तत्वले। केश किङ राख्छ मेरो कपालको ख्याल अनि कपाल हुन्छ लामो, कालो र बाक्लो। केश किङ, द किङ अफ हेयर ऑयल्स।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। प्रदेश नम्बर 7 को थाई राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिले प्रदेशका पहाडी क्षेत्रका जनतासँग छलफल समेत नगरेको जनताहरूले गुनासो गरेका छन्। समितिले सभामुखलाई प्रतिवेदन बुझाए पनि समिति पहाडी क्षेत्रमा नगएको उनीहरूको आरोप रहेको छ। विशेष सुझाव समितिले पहाडी क्षेत्रका जनतासँग सुझाव सङ्कलन नगरी सभामुख अर्जुन बहादुर थापालाई थाई राजधानी र नामका विषयमा सुझाव सहितको प्रतिवेदन पेश गरेपछि पहाडी क्षेत्रका बासिन्दाले आफूहरूसँग राय सुझाव नलिएको गुनासो गरेका हुन्। सुझाव सङ्कलनका लागि काठमाडौँ समेत पुगेको समितिले पहाडी क्षेत्रका नागरिक भने कुनै सल्लाह नै नमागेपछि उनीहरूले पहाडी क्षेत्रमा थाई राजधानी धनगढीबाट नसार्न माग गरेका छन्। रोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले सुझाव संकलन समिति गोदावरीदेखि माथि पहाड नगएको बताएका छन्। प्रदेशको राजधानी र नाम सबैजनाको अपनत्व हुने गरी हुनुपर्ने उहाँको भनाइ रहेको छ।
आर्थिक वर्ष 65-66 को पहिलो महिनामै घरेलु तथा साना उद्योग विकास समिति दार्चुलामा 46 उद्योग दर्ता भएका छन्। साथै 64 उद्योग नवीकरण समेत भएको वरिष्ठ उद्योग अधिकृत पदमबहादुर ठगुराठीले बताउनु भयो। नयाँ दर्ता भएका उद्योगमध्ये 20 लघु उद्यम अन्तर्गतका रहेका छन् भने 26 उद्योग वाणिज्य तिरका रहेका छन्। सरकारले गत आर्थिक वर्षदेखि लघु उद्यम दर्ता शुल्क गराएको थियो भने लघु उद्यमलाई 5 वर्षसम्म आयकरमा पनि छुटको व्यवस्था गरेको थियो। सरकारले लघु उद्यम निशुल्क गराएपछि व्यवसायहरू थपिएको वरिष्ठ उद्योग अधिकृत ठगुराठीले जानकारी दिनुभयो।
बझाङमा जन्मिएर विश्वभर मानवताको सन्देश फैलाएका मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको जन्म जयन्ती जिल्लाभर धुमधामसँग मनाइएको छ। उहाँको स्मृति दिवसको अवसरमा जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै हस्ताक्षर सङ्कलन अभियान समेत सञ्चालन गरिएको थियो। दिवसका अवसरमा उहाँले स्थापना गर्नुभएको सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वीनगर र सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका थिए। यस्तै जयपृथ्वी क्याम्पस, जयपृथ्वी सामुदायिक अध्ययन केन्द्र र विभिन्न राजनीतिक दलहरूले हाजिरी जवाफ, हिज्जे, प्रवचन तथा सांस्कृतिक कार्यक्रम गरी सिंहको सम्झना गरेका छन्।
प्रतिनिधि सभा र सरकारले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना रोक्ने प्रतिबद्धता जनाएको छ। आज महिला तथा बालबालिकामाथि हुने हिंसा सम्बन्धी सङ्कल्प प्रस्तावमाथि लामो छलफलपछि संसदले सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। महिला हिंसा विरुद्धको घटना घट्ने भन्दा पनि बढ्ने क्रममा रहेको भन्दै संसदले सरकारलाई 3 बुँदे निर्देशन दिँदै सङ्कल्प प्रस्ताव पारित गरेको हो। संसदले महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न र पीडितहरूको उपचार, क्षतिपूर्ति तथा सामाजिक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। त्यस्तै संविधान र कानूनले महिलालाई दिएका हक अधिकारका विषयमा देशव्यापी रूपमा जनचेतनामूलक कार्यक्रम चलाउन र त्रुटिपूर्ण सामाजिक मूल्य मान्यता, अन्धविश्वास विरुद्ध का कानुनी व्यवस्थालाई पाठ्यक्रममा समावेश गर्न पनि संसदले निर्देशन दिएको छ। सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै संसदहरूले महिला हिंसा रोक्न बलात्कारको कसुरमा मृत्युदण्डसम्मको सजाय राख्नुपर्ने धारणा राखेका छन्। संसदको छलफलपछि जवाफ दिने क्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले महिला हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो। उहाँले संसदले सङ्कल्प प्रस्ताव मार्फत दिएको निर्देशन अनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, हिंसा पीडितलाई क्षतिपूर्ति र सामाजिक परिपूरणको व्यवस्था मिलाउने उहाँको प्रतिबद्धता रहेको थियो।
नेपाली काङ्ग्रेसको विधान संशोधन मस्यौदा समितिको बैठकले पार्टीका सबै भ्राती संगठन, जिल्ला सभापति र बुद्धिजीवीसँग सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ। मस्यौदा समितिको आज पार्टी कार्यालय सानेपामा बसेको पहिलो बैठकले सङ्कलित सुझावलाई समेत ध्यानमा राखेर विधान परिमार्जन गर्ने निर्णय गरेको हो। बैठकले महासमिति बैठकमा पार्टीका तर्फबाट पेश गर्ने एजेन्डा पनि तय गर्नेछ। बदलितोर संरचना अनुसार पार्टीको स्थानीय, क्षेत्र र केन्द्रीय स्तरमा गठन गरिने साङ्गठनिक ढाँचाको बारेमा पनि छलफल भएको छ। बैठकपछि काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समितिले विभिन्न चरणमा सुझाव सङ्कलन गर्ने र समितिभित्र यथेष्ट गरेर कार्य गरी चाँडो मस्यौदा पेश गर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसले लामो विवादपछि हिजो मात्र विधान मस्यौदा समिति गठन गरेको थियो।
अस्ट्रेलियामा सन् 2020 हुने आइसिसी T20 विश्वकपमा सहभागिता जनाउन नेपालले 2 चरणको छनौट खेल खेल्नुपर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले निकालेको छनौट तालिका अनुसार नेपालले एसिया क्षेत्रमै 2 चरणको छनौट पार गर्नुपर्ने भएको छ। आइसिसीले निकालेको छनौट तालिका अनुसार एसिया छनौटको पहिलो चरणको छनौटमा नेपाल समूह बीमा परेको छ। नेपाल रहेको समूहको छनौट खेल आगामी अक्टोबरमा मलेसियामा हुनेछ। नेपालले आयोजक मलेसिया, भुटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यो समूहको छनौट अक्टोबर 2-12 हुनेछ। खेल तालिका भने सार्वजनिक भएको छैन। यो समूहको छनौटबाट शीर्ष 3 टोलीले एसिया छनौटमा स्थान बनाउनेछन्। एसिया छनौटबाट शीर्ष 2 टोलीले विश्वकपमा स्थान बनाउनेछन्। एसिया छनौटमा 6 टोलीले खेल्नेछन्।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
कञ्चनपुरमा आज फेरि गोली चल्यो, 1 जनाको ज्यान गयो, 3 जना घाइते।
उच्च स्तरीय छानबिन समितिका संयोजकद्वारा आन्दोलन पक्षलाई आन्दोलन स्थगित गर्न आग्रह, सत्य तथ्य छानबिन गर्नका लागि हरसम्भव प्रयास गरिने।
कञ्चनपुरमा फेरि आज कर्फ्यू जारी।
थाई राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिद्वारा प्रदेशका पहाडी क्षेत्रका जनतासँग छलफल नगरेको गुनासो।
महिला हिंसा विरुद्ध सङ्कल्प प्रस्ताव पारित।
सुझाव सङ्कलन गर्ने काङ्ग्रेसको विधान संशोधन मस्यौदा समितिको निर्णय।
2020 T20 विश्वकप खेल्न नेपालले 2 चरणको छनौट खेल्नुपर्ने।
हस् तैलाई समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905-25574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रवृत्तिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओजाजीलाई धन्यवाद।